सबसे पहले आप सबको मसीह यीशु में बहुत बहुत प्यार और आप सबकी सलामती हो और सबको इस वक्त खुशामदीद कहना चाहता हूं इस सारी रफाकत और शराकत में और खासकर खुदा का शुक्र करना चाहता हूं जो मौजूदा कलीसिया में दो जिंदगियां शादी का सफर शुरू कर चुकी हैं उनके लिए और इसके बाद फिर हम कलामे खुदा का हिस्सा शुरू करेंगे। जैसा कि बाइबल मुकद्दस कहती है कि जिसको बीवी मिली उसने तोहफा पाया और उस पर खुदावन का फजल हुआ। बाइबल मुकद्दस बीवी को तोहफे की और कीमती मुरजान की मानद पेश करती है क्योंकि ये तोहफा है, ये खुदा का अनाम है बनीनु इंसान के लिए। और इसके पीछे एक बड़ा भेद है जिसे पालूस रसूल बयान करता है कि जैसे मसीह ने कलीसिया के लिए अपने आप को कुर्बान किया, इसी तरह खामदों को भी अपनी बीवियों के साथ मसीह जैसी मोहब्बत रखने की जरूरत है। और हत्ता के खुदावंद का बंदा सुलेमान इमसाल उसका 19वां बाप उसकी 14 आयत में कहता है, घर और माल तो बाप दादा से मेरास में मिलते हैं लेकिन दानिशमंद बीवी खुदावन से मिलती है। बीवी खुदावन की तरफ से कीमती मोती है, मुरझान है, जिसकी कीमत बयान से बाहर है, उसकी कीमत कोई भी अदा नहीं कर सकता। और मैं चाहता हूं भाई जाहद के लिए, भाई अदील के लिए कि जो सफर उन्होंने शुरू किया है ये बहुत ही मुबारक सफर है और इसमें उनका रोल अपनी बीवियों के लिए एज ए जैसा कि मसीह ने कलीसिया के लिए किया ऐसा ही उनका करदार अपनी बीवियों के लिए है। सो आप दोनों भाइयों को मसीही जिंदगी के इस सफर में हम खुशामदीद कहते हैं। सो इस बात को याद रखते हुए आए हम खुदावन के हजूर झुकें और आज के खुदावन के कलाम में से अपनी रूहों की ताजगी के लिए सीखें क्योंकि ये वक्त है कि उसके हजूर हाजिर हों। हम सबको खुदा के फजल के तख्त के सामने ये दर्जा, ये अहलियत, ये काबिलियत, ये सलाहियत हासिल है यीशु मसीह के कफारा के बायस के हम उससे जब चाहे बातचीत कर सकते हैं। और ये मौका है कि उस खुदा के सामने अपने आप को पेश करें जैसे खुदावन का बंदा हिब्रू अब्रानियों का मुसन्नफ कहता है, बस आओ हम फजल के तख्त के सामने दलेरी से हाजिर हों ताकि उसका फजल जो जरूरत के वक्त हमारी मदद कर सकता है उसे पुकारें। सो इस बात को याद रखते हुए किसी तरह की फिक्र, किसी तरह की सोच, किसी तरह की परेशानी, किसी तरह की भी बात जो हमारी तवज्जो को जो वक्त हमने इस वक्त ठहराया है कि खुदा का कलाम सुने हटाती है तो खुदावंद यीशु मसीह के कदमों के ऊपर उस बोझ को डाल दें कि कहें खुदावंद मैं अपना वक्त इस वक्त को तेरी तरफ करना चाहती हूं, तेरी बातों को सुनना चाहता हूं। सो इस बात को याद रखते हुए शख्सी तौर पर चंद लम्हों के लिए खुदावंद के हजूर झुकेंगे। खुदा बाप, भाई जाहद के लिए, भाई अदील के लिए और खुदावंद मौजूदा तमाम कलीसिया के लिए तेरा शुक्र करते हैं कि तूने आज का दिन दिया, हमें जिंदगी दी, जिंदगी की तमाम नेमतें बरकतें दी और खासकर ये वक्त बख्श दिया कि तेरी बातों को सुने। अपने पाक रूह की रहनुमाई में हम सबको समझने की और जो आज का कलाम है खुदावंद उसे कबूल करने की और अपनी जिंदगियों में उसे इस्तेमाल करने की हिकमत, कुवत और ताकत दे। ये दुआ यीशु मसीह के नाम में रूहुल कुद्दस की कुदरत में मांगते हैं, आमीन। जिन भाइयों के पास या बहनों के पास बाइबल मुकद्दस है मेरे साथ निकालें इफ़सियों उसका 3 बाब, उसकी पहली आयत से हम 4 आयत तक के इस हिस्सा को पढ़ेंगे। और हम पिछले दिनों से सीख रहे हैं पालूस की जिंदगी के बारे में और हमने सीखा जब पालूस ने इफ़सियों के कलीसिया को यह खत लिखा वो कैदखाना में था हमने ये सीखा कि पालूस मसीही बनने से पहले कौन था और उसकी जिंदगी का मकसद क्या था, मसीहियों को दुख पहुंचाना और मसीह के नाम लेने वालों को सताना और यहां तक के कत्ल करने पर वो उनके राजी था। और हम सीख रहे हैं कि उसकी जिंदगी में जो अजीब खुदा का फजल हुआ, फजल के मायने जिसके हम हकदार नहीं, यानी कि खुदा की मेहरबानी, खुदा की शफकत, खुदा की मोहब्बत, खुदा का करम, क्योंकि अपने हम करदार के बायस इन किन चीजों के भी हकदार नहीं, ये खुदा की बख्शिश है कि वो हम पर फजल करता है, कि वो हमें ये हक बख्शता है कि उसके बेटे और बेटियां ठहरें। सो आज हमारे इकट्ठे होने का मकसद भी यही है, और वो मकसद क्या है कि उसके मुंह की बातों को अपनी जरूरी खुराक से भी ज्यादा अहमियत दें, क्योंकि हमारी रूहानी सेहत के लिए उसका कलाम ही वाहद वो जरिया है जो हमें रूहानी जिंदगी दे सकता है। जैसे यीशु मसीह ने अबलीस से आजमाते वक्त अबलीस को कहा कि आदमी सिर्फ रोटी ही से जीता ना रहेगा, बल्कि हर वो बात जो खुदावंद खुदा के मुंह से निकलती है, जो खुदा के मुंह से निकलती है और उसके मुंह से निकला हुआ उसका तहरीरी कलाम जिसे बाइबल मुकद्दस कहा गया है, वो हमें इसीलिए दिया गया है ताकि हमारी तरबियत हो, हमारी सलाह हो, ताकि हम मसीह की शक्ल पर बनते जाएं, ताकि मसीह के हम शक्ल बने, ताकि एक दूसरे के दुख मुसीबत तकलीफ में शिकस्ता हाल में एक दूसरे के साथ मसीह जैसा रवैया इस्तेमाल करने वाले बने। सो पालूस यहां पर यूं कहता है, इफिसियों 3:1 उसकी पहली आयत, पालूस कहता है, इसी सबब से मैं पालूस जो तुम गैर कौम वालों की खातर मसीह यसू का कैदी हूं। पालूस रोम के जेल खाना में कैद था जब उसने ये खत लिखा, और कहता है कि तमाम तुम गैर यहूदियों की खातर मैं जेल में हूं, क्योंकि मैंने तुमको मसीह यसू की खुशखबरी सुनाई कि वो किताबे मुकद्दस के मुताबिक मुर्दों में से जी उठा है, ताकि जो कोई उस पर ईमान लाए हमेशा की जिंदगी पाए। और दूसरी आयत में कहता है, शायद तुमने खुदा के उस फजल के इंतजाम का हाल सुना होगा जो तुम्हारे लिए मुझ पर हुआ। यहां पर पालूस उनका ध्यान दिलाता है कि मैं जो इस लायक ना था, मैं जो अपने आप को बहुत रासमान समझता था, मैं जो अपने आप में ये गर्ज रखता था, यही मेरे जिंदगी का मकसद था कि मसीह का नाम जो भी लेता है उसे तबाह करूं। और कहता है कि मेरी सारी बेवकूफी, सारी जिंदगी के उस सोचने के बायस भी, कहता है शायद तुमने खुदा के उस फजल का हाल सुना, शायद तुमने ये बात सुनी है कि खुदा ने मुझ पर क्या किया कि जब मैं मसीहियों को कत्ल करने के लिए जा रहा था तो यीशु मसीह मुझ पर जाहिर हुआ और उसने कहा कि तू मुझे क्यों सताता है। सो उस पर यह फजल इसलिए हुआ ताकि आज आप मसीह को जान सकें, ताकि आज मैं और हम सब उस मेराज के वारस बन सके जिसके लिए यीशु मसीह जो कि खुदा था इंसान बना और हमारे लिए उसने ये बड़ा हक हमें दिया। और तीसरी आयत में पालूस कहता है, यानी कि वो भेद मुझे मुकाशफा से मालूम हुआ, चुनाचे मैंने पहले उसका मुख्तसर हाल लिखा जिसे पढ़कर तुम मालूम कर सकते हो कि मैं मसीह का वो भेद किस कदर जानता हूं। हम आगे चलकर सीखेंगे, यहां पर पालूस सूल कलीसिया के उस भेद के बारे में बात करता है। कलीसिया का मतलब यानी के मसीह का बदन, यानी के वो लोग जो रूहुल कुद्दस की सुकूनत गाह हैं, यानी के वो लोग जिनमें खुदा बाप रहता है, जिनमें यीशु मसीह सुकूनत करता है। और कलीसिया किनको कहा गया है? ईमानदारों को, आपको। اور وہ کہتا ہے یہ بھیت پرانے عہد نامہ میں کسی پر ظاہر نہیں کیا گیا. آگے چل کر ہم دیکھیں گے, آگے چل کر ہم اس پر سیکھیں گے کہ کلیسیا یعنی کہ پرانے عہد نامہ میں کوئی بھی ایماندار, خواہ وہ موسیٰ تھا, داؤد تھا, یرمیا نبی تھا, یسایہ نبی تھا, کوئی بھی ایسا نبی نہیں تھا, کوئی بھی نبی ایسا نہیں تھا جو کہ مستقل خدا کی حضوری, خدا کا روح اپنے اندر رکھتا ہو. ہم دیکھتے ہیں داؤد کی زندگی میں جب وہ گناہ میں مبتلا ہوا تو اس نے کہا کہ اپنے روح کو مجھ سے علیحدہ نہ کر. جب ہم سمسم کو دیکھتے ہیں تو اس کے کیا کیا گیا, اس نے جب اپنے بال اس کے کاٹ دیے گئے اور اسے زنجیروں میں جکڑا ہوا, اس نے سوچا کہ میں اپنی زور سے ان ستونوں کو گھرا دوں گا, لیکن اسے پتا چلا کہ اس سے روح القدس علیحدہ ہو گیا. یہ پرانے عہد نامہ میں ہم دیکھتے ہیں کہ روح القدس کسی وقت میں ایمانداروں پر آتا تھا اور خدا کا کام کرتا تھا اور اس سے پھر جدا ہو جاتا تھا. لیکن اب پالوس یہاں پر بات کرتا ہے کہ وہ بھیت کلیسیا جس میں خدا رہتا ہے اور یہ خدا کی مستقل حضوری ہے. آپ میں سے ہر ایک جو کوئی یسوع مسیح پر ایمان رکھتا ہے اس کی سکونت گاہ ہے. آپ کو کوئی ایسا عمل کرنے کی ضرورت نہیں, کوئی ایسا ظاہری نشان ہونے کی ضرورت نہیں کہ آپ ایسا محسوس کریں کہ روح القدس آئے گا اور جائے گا. روح القدس بائبل مقدس کے مطابق ایمانداروں کے اندر رہتا ہے. اسی لیے پالوس بار بار کہتا ہے کیا تم نہیں جانتے کہ تم خدا کا مقدس ہو, کیا تم نہیں جانتے کہ تم خدا کی سکونت گاہ ہو, کیا تمہیں نہیں پتا کہ تم مسیح کے رہنے کی جگہ ہو اور مسیح تم میں رہتا ہے. اور یہ ہے کلیسیا کا مطلب, یعنی کہ ایمانداروں کے اندر خدا باپ, بیٹا اور روح القدس کی سکونت گاہ. سو آج ہم سیکھیں گے کہ پالوس رسول کہتا ہے کہ میری زندگی پر جو خدا کا فضل ہوا ہے اس کا حال تم نے سنا ہے. آج آپ نے بھی سے ہر ایک کی زندگی پر خدا کا فضل ہوا ہے, کیا ہم ان باتوں پر سوچتے ہیں؟ کیا اس وقت میں جب ہم تنہا تھے, کیا اس وقت میں جب ہم بیماری میں تھے, کیا اس وقت میں جب ہم مالی حالاتوں سے دو چار تھے, جب روحانی باتوں سے ہمیں کیا تھی کشمکش تھی ان کے سامنے ابلیس کے جھوٹوں میں, کیا ہم اس بات کو یاد رکھتے ہیں کہ اس کا فضل کبھی بھی ہم سے جدا نہیں ہوا؟ اور پالوس رسول اپنی زندگی میں خدا کے فضل کو بہت زیادہ اہمیت دیتا ہے, اور یہی نظریہ, یہی سوچنا ہم سب کا بھی ہونا چاہیے. پالوس رسول اپنی زندگی میں اگر فخر کرتا ہے تو صرف اور صرف خدا پر فخر کرتا ہے. آج ہم دیکھیں گے کہ پالوس کا فخر, پالوس کا تکبر, پالوس کی دل کی خواہش, پالوس کا زور, پالوس کی طاقت, قوت, قدرت کا منبع کیا تھا. پالوس کی زندگی کا فخر دنیا کی حکمت, زور, اختیار پر نہیں بلکہ خداوند یسوع مسیح کی صلیب پر تھا. میرے ساتھ نکالے, آج ہم دیکھیں گے پالوس کی زندگی میں یہ پہلو کہ اس کا فخر کس پر تھا, اور آج ہمارا فخر کس پر ہونا چاہیے. اگر ہم نے اپنا فخر, اپنا یقین, اپنا بھروسہ, اپنا اعتماد کسی اور چیز پر کیا ہے تو بائبل ہمیں کیا سکھاتی ہے؟ پہلا کرنتھیوں اس کا پہلا باب اس کی 18 آیت سے آپ کے لیے پڑھوں گا. پالوس رسول یہاں پر خداوند یسوع مسیح کی صلیب پر, خداوند یسوع مسیح پہ اس کام پر جو اس نے مکمل کیا ہے اس پر وہ فخر کرتا ہے. پہلا کرنتھیوں پہلا باب اس کی 18 آیت, پالوس یہاں پر کہتا ہے کیونکہ صلیب کا پیغام ہلاک ہونے والوں کے نزدیک تو بیوقوفی, مگر ہم نجات پانے والوں کے نزدیک خدا کی قدرت ہے. کیونکہ لکھا ہے میں حکیموں کی حکمت کو نیست اور عقل مندوں کی عقل کو رد کروں گا. کہاں کا حاکم, کہاں کا حکیم, کہاں کا فقیہ, فقی, کہاں کا اس جہاں کا بحث, کہاں اس جہاں کا بحث کرنے والا، کیا خدا نے دنیا کی حکمت کو بیوقوفی نہیں ٹھہرایا؟ اس لیے کہ جب خدا کی حکمت کے مطابق دنیا نے اپنی حکمت سے خدا کو نہ جاننا چاہا تو خدا کو یہ پسند آیا کہ اس کی منادی بیوقوفی کے وسیلہ سے ایمان لانے والوں کو نجات دے۔ چنانچہ یہودی نشان چاہتے ہیں اور یونانی حکمت کی تلاش کرتے ہیں، مگر ہم مسیح مصلوب کی منادی کرتے ہیں جو یہودیوں کے نزدیک ٹھوکر اور غیر قوموں کے نزدیک بیوقوفی ہے۔ لیکن جو بلائے ہوئے ہیں، یہودی ہوں خواہ یونانی ہوں، ان کے نزدیک مسیح خدا کی قدرت اور خدا کی حکمت ہے، کیونکہ خدا کی بیوقوفی آدمیوں کی حکمت سے زیادہ حکمت والی ہے، اور خدا کی کمزوری آدمیوں کے زور سے زیادہ زوراور ہے۔ اے بھائیو، اپنے بلائے جانے پر تو نگاہ کرو کہ جسم کے لحاظ سے بہت سے حکیم، بہت سے اختیار والے، بہت سے اشراف نہیں بلائے گئے، بلکہ خدا نے دنیا کے بیوقوفوں کو چن لیا کہ حکیموں کو شرمندہ کرے، خدا نے دنیا کے کمزوروں کو چن لیا کہ زوراوروں کو شرمندہ کرے، اور خدا نے دنیا کے کمینوں اور حکیموں کو بلایا کہ حکیموں کو بلایا، بلکہ بے وجودوں کو چن لیا کہ وہ موجودہ کو نیز کرے، تاکہ کوئی بشر خدا کے سامنے فخر نہ کرے۔ لیکن تم اس کی طرف سے مسیح یسوع میں ہو، جو ہمارے لیے خدا کی طرف سے حکمت ٹھہرا، یعنی راست بازی اور پاکیزگی اور مخلصی، تاکہ جیسا لکھا ہے ویسا ہی ہو، جو فخر کرے وہ خداوند پر فخر کرے۔ پالوس اصول یہاں پر بات کرتا ہے کہ یونانی لوگ جو علم رکھتے ہیں، جن کا علم اتنا وسیع ہے کہ وہ اس بات کا انکار کرتے ہیں کہ خدا ہے ہی نہیں، اور یہودی جو اس بات کا کرتے ہیں، اس بات پر دھیان دیتے ہیں کہ ہمیں نشان دکھایا جائے کہ مسیح آ گیا ہے، ہمیں نشان دکھایا جائے کہ یہی سچا مسیحی ہے، وہ یہی سچا یسوع مسیح ہے جو آیا ہے، جو ان کی نجات کا باعث ہے۔ پالوس کہتا ہے خدا نے ان سب کو جو اپنے علم، جو اپنی باتوں پر، اپنے زور پر، اپنی حکمت پر، اپنے علم پر بھروسہ کرتے تھے، خداوند نے ان کو حقیر جانا، اور ان کمزوروں، لاچاروں، ان پڑھوں، ناگوار لوگوں کے لیے جن کی کوئی بھی حیثیت نہیں، خداوند ان کے لیے فخر ٹھہرا، جن میں پالوس کہتا ہے کہ میں سب سے کمزور ہوں۔ یہ پالوس کی زندگی کا فخر ہے، یسوع مسیح کی صلیب، خدا کی قدرت، اس کا فضل اس کا فخر ہے۔ پالوس رسول کی زندگی کا فخر یسوع مسیح کی صلیب پر، خوشخبری پر ہے۔ پھر پالوس رسول فخر کرتا ہے اس دنیا کی بنی ہوئی چیزوں پر نہیں، بتوں پر نہیں، بے جان چیزوں پر نہیں، بلکہ زندہ خدا پر وہ فخر کرتا ہے۔ اس کے لیے آپ دیکھ سکتے ہیں دوسرا کرنتھیوں اس کا 10 باب اس کی 16 اور 17 آیت، وہ کہتا ہے کہ میرا دھیان، میرا فخر اس دنیا کی بے جان چیزوں پر نہیں، بلکہ زندہ خدا پر ہے۔ پھر پالوس رسول اپنی کمزوری میں، اپنی لاچاری میں، اپنی تمام طرح کی کمزوریوں میں فخر کرتا ہے، اور کہتا ہے کیونکہ اس کا فضل ہی میری کمزوریوں میں میرے فخر، میری قوت، میرے طاقت کا باعث ہے۔ اس کے لیے آپ دیکھ سکتے ہیں دوسرا کرنتھیوں 12 باب اس کی 9 آیت، 12:9، پھر پالوس رسول خداوند یسوع مسیح کی پھر صلیب پر فخر کرتا ہے۔ میرے ساتھ دیکھیں گلتیوں اس کا 6 باب اس کی 14 آیت، پالوس کہتا ہے کہ میں نہیں چاہتا کہ میں دنیا پر یا کسی اور چیز پر فخر کروں۔ گلتیوں اس کا 6 باب اس کی 14 آیت، لیکن خدا نہ کرے کہ میں کسی چیز پر فخر کروں سوائے اپنے خداوند یسوع مسیح کی صلیب کے، جس سے دنیا میرے اعتبار سے مصلوب ہوئی اور میں دنیا کے اعتبار سے. آج دنیا کے لوگ اپنے زور، اپنی قدرت، اپنے مال، روپیہ، پیسہ، علم، شان و شوکت اور بہت سی چیزوں پر فخر کرتے ہیں، لیکن بائبل مقدس میں جیسے پالوس کا فخر خدا پر، مسیح پر، اس کے کلام پر، اس کی صلیب پر، اس کے فضل پر، اس کی خوشخبری پر، ہمارا بھی فخر ایسا ہی ہونا چاہیے. کیونکہ یہ دنیا عارضی ہے، یہاں پر ہمیں فخر کرنے کی ضرورت نہیں. اگر ہم فخر کریں تو ہمیں فخر کرنے کی ضرورت ہے کہ ہم خدا کو جانتے ہیں. پچھلے دنوں میں ایک نوجوان سے، ٹوبا ٹیک سنگھ سے تھا، اس سے بات ہو رہی تھی اور اس کا فخر یہ تھا کہ ہم بہت زیادہ علم رکھتے ہیں، ہمارے پاس بہت زیادہ راستے ہیں پیسے بنانے کی، ہم بہت سے لوگوں کو دوسرے ملکوں میں جانتے ہیں، ہم نے بہت زیادہ ترقی کر لی. اور مجھے جب وہ یہ باتیں کر رہا تھا کہ ہر ایک نوجوان جو ٹوبا ٹیک سنگھ میں، اس کے پاس خوب روپیہ پیسہ ہے، اس نے اچھی تعلیم حاصل کر لی ہے، ان کا فخر ان چیزوں پر ہے جو عارضی ہیں. لیکن بائبل مقدس ان لوگوں کو امیر، ان لوگوں کو طاقتور، ان لوگوں کو افضل کہتی ہے. میرے ساتھ دیکھیں یرمیاہ اس کا نامہ باب 9:23. یرمیاہ نبی یہاں پر کلام کرتے ہوئے کہتا ہے، یرمیاہ نواں باب اس کی 23 آیت میں، پالوس کا فخر ہم نے دیکھا، یہاں پر پرانے عہد نامہ کے نبی کا فخر دیکھتے ہیں. وہ کیا کہتا ہے؟ 23 آیت میں وہ کہتا ہے، خداوند یوں فرماتا ہے کہ نہ صاحب حکمت اپنی حکمت پر، اور نہ قوی اپنی قوت پر، اور نہ مالدار اپنے مال پر فخر کرے. خدا واضح کہہ رہا ہے کہ کوئی اگر علم رکھتا ہے، کوئی اگر اپنے علم پر غرور یا فخر کرتا ہے، کوئی اگر اپنی طاقت پر، اپنے زور پر، اپنے اختیار پر، اپنی زمین جائیداد پر، اپنے خوبصورت ہونے پر، کسی چیز پر فخر کرتا ہے، تو خداوند کہتا ہے 24 آیت میں، لیکن جو فخر کرے وہ اس پر فخر کرے کہ وہ سمجھتا اور مجھے جانتا ہے کہ میں ہی خداوند ہوں جو دنیا میں شفقت و عدل اور راست بازی کو عمل میں لاتا ہوں، کیونکہ میری خوشنودی انہی باتوں میں ہے، خداوند فرماتا ہے. صاحبہ سے ایک بھائی تھے، وہ کہنے لگے، جی مجھے بہت زیادہ تعلیم نہیں میرے پاس، لیکن میں خدا کا شکر کرتا ہوں کہ میں یسوع مسیح کو جانتا ہوں. تو میں نے اس کی حوصلہ افزائی کے لیے یہ بات کہی کہ خداوند کی نظر میں سب سے مبارک اور افضل اور دنیا کا دولت مند لوگ وہ گنے جاتے ہیں جو یہ سمجھتے ہیں کہ خداوند یسوع مسیح ہی خدا ہے، اور اس کو سمجھتے اور اسے شخصی طور پر جانتے ہیں. یہ بہت ہی اہم بات ہے اس تاریکی کی، اس دم توڑتی ہوئی دنیا میں، اس عارضی دنیا میں سب سے عمدہ بات ہے خداوند یسوع مسیح کو جاننا. اور یہ نبیوں کی زندگی کی بنیاد رہی ہے اور پالوس کی زندگی کی بنیاد رہی ہے. اور یہاں پر ہم نے واضح دیکھا کہ کوئی اپنے علم، کوئی اپنے زور، اپنے مال یا کسی اور چیز پر فخر نہ کرے. اگر فخر کرے تو اس بات پر فخر کرے کہ وہ خداوند خدا کو جانتا اور سمجھتا ہے. آپ کا ہمارا اگر فخر ہونا چاہیے تو اس بات پر کہ ہم زندہ خدا کے بیٹے اور بیٹیاں ہیں. اگر ہمارا فخر ہونا چاہیے تو اس بات پر کہ ہمارا خزانہ زمین پر بھی نہیں بلکہ آسمان پر ہے. ہماری توجہ زمین کی چیزوں پر نہیں بلکہ آسمانی چیزوں پر ہونی چاہیے. اگر ہمارا فخر ہو تو اس بات پر کہ ہم وہ انوکھے لوگ ہیں جن میں خدا پاک روح سکونت کرتا ہے. ہم ایسی قوم ہیں جو شاہی کاہنوں کا فرقہ، خدا کی چنی ہوئی قوم ہے. ان باتوں پر فخر کرنے کی ضرورت ہے. इन बातों पर तमाद, इन बातों के लिए खुश होने की जरूरत है, ना कि लफ्ज जब खुदा का देखा तो कहा कि हां मैंने खुदा के बारे में सूखा सुना हुआ है, सीखा हुआ है। यहां पर यर्मिया कहता है कि जो कोई फख्र करे इस बात पर फख्र करे कि वो समझता और मुझे जानता है। बाइबल मुकद्दस हमें इसीलिए दी गई है और बाइबल हमें कहती है कि हमें मसीह की अकल हासिल है। आप बहुत ही उम्दा लोग हो, बहुत ही अजीम लोग हैं इस जमीन पर, लेकिन बहुत दफा हम भूल जाते हैं, बहुत दफा हमारी तवज्जो इन बातों से हटकर दुनिया की तरफ चले जाती है। जिस तरह के यर्मिया नबी कहता है कि मालौन है वो शख्स जो दुनिया की चीजों पर, इंसानों पर यकीन या भरोसा करता है। यर्मिया 17वां बाप उसकी 5वीं आयत में ये बात यर्मिया कहता है, क्योंकि खुदावन यूं फरमाता है कि मालौन है वो आदमी जो इंसान पर तवक्कल, यकीन, भरोसा या एतमाद करता है और बशर को अपना बाजू जानता है और जिसका दिल खुदावन से बरगश्ता हो जाए। वो कहता है क्योंकि वो रत्मा की मानद होगा जो बियाबान में है और कभी भलाई ना देखेगा, बल्कि बियाबान की बेआब जगों में गैर आबाद जमीन शोर में रहेगा। लेकिन सातवीं आयत में वो कहता है, मुबारक है वो आदमी जो खुदावंद पर तवक्कल करता है और जिसकी उम्मीदगाह खुदावंद से है। जब मैं इस बात की तैयारी कर रहा था तो खुदा का पारू मुझे सिखा रहा था कि आज दुनिया में बहुत से लोग अमेरिका में जिंदगी बसर करने के बायस बहुत सी चीजों पर फख्र करते हैं। और जब मैंने अपनी जिंदगी का जायजा लेना शुरू किया तो मैंने कहा कि मैं इस चीज पर फख्र नहीं करता कि मैं अमेरिका हूं, अमेरिका में हूं। मेरा फख्र इस पर है कि खुदावंद खुदा को जानता हूं, क्योंकि वो ही सब खजानों का मालिक है। हमारा फख्र ये नहीं होना चाहिए कि हम कहां पर रहते हैं या कैसी हालत में रहते हैं या अपने रुपए पैसे पर, इख्तियार पर, जोर पर, किसी बात पर नहीं, बल्कि आपकी तवज्जो दिलाना चाहता हूं कि अगर हम फख्र करें तो इस बात पर करें कि हम मसीही हैं और हमारी जिंदगी में उस मसीह का नूर चमकना चाहिए अपने बोलने से, उठने से, बैठने से, चलने से, क्योंकि कलीसिया का यही मतलब है कि मसीह की नुमाइंदगी करें। पालूस की जिंदगी का मकसद यही था कि जब तक वो जीता है मसीह के लिए जिए। ये शर्तिया बात है कि आपकी जिंदगी में आजमाइशें, दुख, तकलीफें, मुसीबतें आएंगी, लेकिन वो इत्मीनान जो बयान से बाहर है, वो सुकून जो बयान नहीं किया जाता रूहुल कुद्दस की कुदरत और कलाम के बायस आपको हासिल है, वो दुनिया के किसी भी खजाने से खरीदा नहीं जा सकता। सो मैं आपको चाहता हूं, आज हो सकता है कि बहुत से बहन भाई, बुजुर्ग, बच्चे जो बाइबल नहीं पढ़ सकते वो अपने आप को नीचा देखते हो कि मैं इस काबिल नहीं कि कलाम पढ़ सकूं या कलाम को लिख सकूं। आप इस काबिल हैं कि सुन सकते हैं और सुनने के बायस बाइबल कहती है ईमान सुनने से पैदा होता है और सुनना मसीह के कलाम से, रोमियो 10:18 में ये लिखा है। अपने आप को नीचा देखना छोड़कर खुदा के बेटे और बेटियों की हैसियत से देखना शुरू करें, क्योंकि खुदा ने यह दर्जा आपको दिया है और इब्लीस ने कलीसिया को बहुत ही फरेब दिया हुआ है, झूठों में, फरेबों में मुब्तला किया हुआ है। ईमानदार अगर कोई गलती, गुनाह, खता या कमी कमजोरी आती है तो वो कहते हैं कि हम गुनाहगार हैं, हम मसीही जिंदगी नहीं गुजार सकते। आगे चलकर हम देखेंगे और आपको बड़ी जमानत के साथ कहता हूं कि जो कुदरत के मालिक आप हैं, रूहुल कुद्दस आपके अंदर है, वो कुदरत पहले कभी भी किसी को हासिल नहीं हुई और ना ही हासिल होगी जब कलीसिया जमीन पर ना होगी। سو خدا کا جو فضل، خدا کی جو بخشش، خدا کی جو مہربانی آپ پر ہوئی ہے اسے ضائع مت جانے دیجئے، اسے پریشانی میں، فکر میں اور جھوٹ ابلیس کے جھوٹوں اور فریبوں میں مت گزار دیجئے۔ ہماری بلاحت یہ ہے کہ ایک دوسرے سے محبت کریں۔ یہ میرا ہی کام نہیں کہ میں صرف پادری کی حیثیت سے بلایا گیا ہوں، آپ سب کو خدا کا بدن کہا گیا ہے، آپ اس میں کوئی بھی کردار پیش کر سکتے ہیں، جس میں بھی آپ روح کی رہنمائی میں استعمال ہو سکتے ہیں، آپ یسوع مسیح کا منہ بن کر استعمال ہو سکتے ہیں، آپ یسوع مسیح کا ہاتھ اور پیر، اس کی ہنسی، اس کا اطمینان، اس کی خوشی لوگوں کے لیے بن سکتے ہیں، اور یہی ہمارا مقصد ہے، اور یہی اس خدمت کا، اور یہی اس میری زندہ ہونے کا یا آپ سے بات چیت کرنے کا یہی مقصد ہے کہ ہم اس کو اول درجہ دیں، کیونکہ اور کوئی معبود نہیں ہے کہ جسے ہم اپنا رب خداوند مانتے ہوئے اس سے بات کریں۔ ہم وہ واحد ایماندار لوگ ہیں جن کو خدا کے تخت تک رسائی، پہنچ اور جانے کا راستہ حاصل ہے۔ پرانے عہدنامہ میں صرف کاہن جاتا تھا، لیکن اب ہر ایک ایماندار یہ حق حاصل رکھتا ہے کہ وہ یسوع مسیح سے بات کر سکتا ہے، یسوع مسیح سے جب چاہے اس کے ساتھ وقت گزار سکتا ہے، جہاں کہیں، چلتے، بیٹھتے، اڑتے، نہاتے، سوتے، پیتے، بیٹھتے، جہاں چاہیں آپ اس سے بات کر سکتے ہیں۔ اور پالوس اسی بات کو کہتا ہے کہ شاید تم نے خدا کے اس فضل کا حال سنا ہوگا جو مجھ پر تمہاری خاطر ہوا۔ اس نے اپنی زندگی کو استعمال کیا مسیح کے جلال کے لیے۔ آج جو فضل آپ پر ہوا ہے، ہم اسے کس طرح استعمال کر رہے ہیں؟ کیا آج ہم کسی کو زندگی دینے کا باعث ہیں، یا پھر کسی کے لیے اپنے الفاظوں سے موت کا باعث ہیں؟ کیا ہم کسی ٹوٹے ہوئے حوصلہ اور ٹوٹے ہوئے حوصلے کے لیے اطمینان اور حوصلہ فضائی کا باعث ہیں، یا پھر ان کو نیچا کرنے کا باعث ہیں؟ کیا آج ہم زندگی کا درخت ہیں یا موت کا درخت؟ کیا آج ہم اطمینان کا باعث ہیں یا پھر تکلیف اور مصیبت کا باعث ہیں؟ آج ہماری زندگی، آج ہمارے الفاظ لوگوں کو کیا دے رہے ہیں؟ کیا ہم زندگی دے رہے ہیں؟ کیا ہم کسی کے لیے راستہ بن رہے ہیں؟ کیا ہم کسی کی رہنمائی کر رہے ہیں؟ کیا ہم کسی کے لیے اطمینان ہیں؟ کیا ہمارے الفاظ کسی کو شفا دے رہے ہیں؟ کیا ہمارے الفاظ کسی کی روحانی زندگی میں تعمیر کا باعث بن رہے ہیں، یا پھر ان کی حوصلہ شکنی، یا پھر ان کے بے اطمینانی میں اطمینان دینے کے بجائے انہیں بے اطمینانی دے رہے ہیں؟ تم خدا کا مقدس ہو، اور خدا باپ کہتا ہے کہ مسیح کی مانت بنو۔ ہمیں لانت نہیں بلکہ برکت بننے کی ضرورت ہے، زندگی موت نہیں بلکہ زندگی بننے کی ضرورت ہے، کیونکہ آپ وہ قدرت کے مالک ہیں جو قدرت پہلے کبھی کسی کو حاصل نہیں ہوئی۔ اس لیے اپنے آپ کو نیچا کرنا چھوڑ کر خدا کی نظر سے دیکھنا شروع کیجئے، اور مت اس بات پر سوچیں کہ آپ پڑھ نہیں سکتے، لکھ نہیں سکتے۔ میں اور بھائی اکثر بات کرتے ہیں کہ خداوند یہ وقت لے کر آئے، یہ ممکن کرے کہ کلیسیا میں سے کوئی بہن ایسی تیار ہو جو بہنوں کو اس قابل بنائے، ان کی مدد کرے کہ وہ بائبل مقدس کو پڑھنے کے قابل ہو جائے، تاکہ ہر ایک گھر میں خدا کا سورما ہو، ہر ایک گھر میں خدا کا پیغمبر ہو، خدا کا پیغام دینے والا ہو۔ یہی اس کلیسیا، اس خدمت کا مقصد ہے کہ ہمارا شخصی رشتہ خداوند یسوع مسیح کے ساتھ زیادہ سے زیادہ قریبی بنے۔ سو آج جو فضل ہم پر ہوا ہے، ہم اس فضل کو کس طرح استعمال کر رہے ہیں؟ دنیا کا غرور، ان کا فخر، ان کی شیخی دنیاوی چیزوں پر ہے، لیکن ہمارا فخر زندہ خداوند پر ہونا چاہیے، کیونکہ بائبل کہتی ہے کہ عمرہ پر بھروسہ کرنے سے بہتر ہے خداوند پر بھروسہ توکل کیا جائے۔ ان باتوں پر سوچیں اور اپنا توکل دیکھیں کہ ہم نے کس پر کیا ہے۔ اس دنیا کے بت، اس دنیا کی کوئی بھی چیز ہمیں ہمارے لیے فخر کا باعث نہیں ہے۔ اگر فخر کا باعث ہے تو خداوند یسوع مسیح، اگر آپ نے علم حاصل کیا ہے، اگر آپ کے پاس دولت ہے، اگر آپ کے پاس کوئی بھی چیز ہے، تو بائبل اسے کہتی ہے کہ یہ سب کچھ خدا کی طرف سے ہے۔ اس کے لیے آپ پڑھ سکتے ہیں استثنا اس کا 8 باب اس کی 17ویں اور 18ویں آیت میں خداوند وہاں پر کہتا ہے اسرائیل قوم سے، اور ایسا نہ ہو کہ تو اپنے دل میں کہنے لگے کہ میری ہی طاقت اور میرے ہی زور سے مجھ کو یہ دولت نصیب ہوئی، بلکہ خداوند اپنے خدا کو نہ بھول جانا، کیونکہ وہی ہے جو دولت، حکمت، دنائی، قوت، اختیار اور سب کچھ مہیا کرتا ہے۔ آئے ہم خداوند کے حضور جھکیں اور اس زندہ خدا پر فخر کریں جس کے لیے آج ہم اکٹھے ہوئے ہیں، جس کے لیے ہماری زندگی کا جینے کا سبب اور وجہ اور مقصد ہونا چاہیے۔ خدا باپ، تیرا شکر کرتے ہیں کہ جیسے پالوس کا فخر تجھ پر ہے، خداوند ہم سب کا بھی فخر تجھ پر ہو، تاکہ خداوند جو کوئی تجھ پر فخر کرتا ہے تیرا کلام پورا ہوگا، وہ شرمندہ نہ ہوگا۔ تو اپنے فخر کرنے والوں کے لیے آسمان کھول دیتا ہے، ان کے راستوں کے لیے سمندروں کے سینے پار دیتا ہے، اور چٹانوں سے پانی مہیا کرتا ہے، اور آسمان سے من برسانے کی، اور مردوں کو خداوند خدا چلانے اور زندہ کرنے کی قدرت رکھنے والا خدا ہے۔ سو خدا باپ، آج صبح میں ہمیں اپنے آپ پر فخر کرنا سکھا۔ یسوع مسیح کے نام میں روح القدس کی قدرت میں یہ دعا مانگتے ہیں، آمین۔